इसके बाद क्या हुआ, संचार नबी आ गया। अब अल्लाह के नबी पर सूरत अशूरा की आयत नंबर 214 अब आपको दावत का तरीका समझ आ रहा है, पहले अपनी जात पे, फिर घर वालों पे, करीबी दोस्तों पे, अब खानदान की बारी आती है चौथे साल में। अल्लाह ताला ने हुक्म दिया, उठिए अब अपने करीबी अशीरा कहते हैं फैमिली को, खानदान जिसको हम अपने तौर पे के उनको डराइए। आपने बनू हाशिम के 45 लोगों को खाने पे बुलाया, यहाँ लिख लीजिए कितने खाने पकाते हैं हम अपने अपने नाम पे, अल्लाह के नाम पे भी खिलाएं लोगों को दावत के लिए। ये नहीं कि बस आएं और वो बैठ के तो बस कुछ बातें करें, अगर आपको लगता है ना कि किसी को बुलाएं और फिर कुछ खातिर भी करनी पड़े तो करिए, ये अल्लाह के नाम पे खातिर होगी, ये सुन्नत है। आपने खाने पे बुलाया, सारे लोग आए, अच्छा खाना जो भी उनको मिला खिलाया, फिर आपने सबको जमा किया। अबू लहब भी उस महफिल में थे, जो आपके चचा भी थे और आपके हमसाए भी थे। उसके बाद अल्लाह के नबी ने इन सबको फिर कहा कि लोगों, आज मैं तुम्हें एक बात कहना चाहता हूँ, और उनके सामने आपने फिर इस्लाम की दावत कबूल दावत पेश की। बहुत सारे वाक़यात हैं लेकिन जिनका खुलासा क्या होता है कि आपने बनू हाशिम को भी जमा किया, अल्लाह की तारीफ़ के बाद थोड़ी सी बात अल्लाह की वाहदानियत पे की, आखरत पे की, और अबू तालिब ने आपकी हौसला अफजाई की और कहा कि भाई बेटा मैं तो तुम्हारी मदद करूँगा, तुम जो कहते हो करो। लेकिन अबू लहब वो शख्स था कि जिसने उस वक्त बदतमीज़ी की और नबी सल्लल्लाहु अलैहि वसल्लम को कहा कि तेरे हाथ टूट जाए, नाउज़ुबिल्लाह, इसलिए मैं बुलाया था। इतनी इसने उस वक्त महफिल में रंग में भंग डाली कि अल्लाह ताला ने फिर तब्बत यदा अबी लहब उतार दी कि ये आपके हाथ टूटने की बात करने वाला, इसके तो दोनों हाथ टूट जाएंगे। और ये वो शख्स है जो घर का था, चचा था, कितना प्यारा रिश्ता चचा का, हमसाया भी था। लेकिन अगर कल कोई आपसे पूछे ना कि नबी सल्लम की मुखालफत में कौन सा ख़ानदान सबसे पेश पेश था, तो आंखें बंद करके कह सकते हैं अबू लहब था। ऐसे अपने बेगाने हो जाते हैं। और इसी अबू लहब ने आपकी पैदाइश की खबर सुन के सुहैबा नाम की लौंडी को आज़ाद कर दिया था। ये फ़र्क आता है, अल्लाह की बात करेंगे अपने ज़रूर उठेंगे, ये सुन्नत है, कुछ दिन के बाद ठीक हो जाएंगे इंशाल्लाह अगर उनके नसीब में हिदायत होगी। इसके बाद फिर आप कोहे सफ़ा पर गए, आपने लोगों को बुलाया के लोगों अगर इस पहाड़ के पीछे से दुश्मन की फौज आए तो मानोगे, यानी इस तरह के डिफरेंट वाक़यात होते रहे, आप लोगों को दावत देते रहे। इसके बाद चार नबी के अंदर ही अल्लाह के नबी के ऊपर एक और आयत सूरत अल हिजर की आयत नंबर 94 आ गई, फस द बीमा तो उमर वारिदनिल मुशरिकीन, जिस बात का आपको हुक्म दिया गया उसको अलल ऐलान कह दीजिए और मुशरिकों के रद्द अमल की परवाह ना करें। इसके बाद अब आप लिख लें कि दावतें आम का सिलसिला शुरू, घर घर, बाहर बाहर। अच्छा, पिछले जो साल थे ना, मक्का वालों को इतनी नहीं आपकी अहमियत समझ आई, कहते ये चंद सरफेरे लोग हैं, इनके दिमाग में कुछ सवार हो गए, बाप दादा के तौर तरीकों को बुरा कहते हैं, ठीक हो जाएंगे। लेकिन अब चौथा साल हुआ, अब तो खूब मुखालफतें और बातें और क्या हो रहा है, घर घर में बातें, इतना जुल्म व सितम, इतना कुछ कि जिसको कहें तो आंखें बहें। मैं अब 3 नशिस्तें हो गई हैं मुझे एक और लेक्चर में नबी सल्लल्लाहु अलैहि वसल्लम को इस रास्ते में पेश आने वाली मुश्किलात करवा रही हूँ। हमारे वीकडेज की जो क्लास है उसमें रिकॉर्डिंग आ जाएगी वेब पे, आप सुनिएगा, फिर यकीन करें ऐसा लगता है कि हमें तो मीठा हलवा मिल रहा है दीन के नाम पे। इतना सुकून है फिर भी हम इतनी साजिशें फिर भी ना कर सकें, अल्लाह के नबी ने कितना कुछ किया। ये जो वक्त था ये बहुत तकलीफ का था, मारते पीटते लोगों को, रेत पे लिटाते, हजरत बिलाल को कोयलों पे उसका मालिक लिटाता कि उनकी चर्बी पिघल के वो कोयले बुझा देती, और जुबान पे की लफ्ज़ था अहद अहद अहद, इस तरीके से उनको तकलीफ थी। हजरत जुनैरा थी, उनके मालिक ने उनको मुसलमान होने की बुनियाद पे इतना मारा, अंधी हो गई, आंखें उनकी चली गईं। अबू जहल नमाज पढ़ने के दौरान आपके ऊपर हमला करता, आपको मारता, आपको नोचना चाहता। हजरत अम्मार, हजरत सुमैया और हजरत यासिर, ये खानदान था, अबू जहल इनको तपती रेत पे लिटा रहा था। अल्लाह के नबी पास से गुजरे, आपने कहा सब्रन अला आली यासिर, ए यासिर के घर वालों सब्र करो, इन्नी मौईदुकुम अल जन्ना, मैं तुम्हें जन्नत की खुशखबरी देता हूँ, तुम पूरा घराना इकट्ठे जन्नत में जाओगे। और अबू जहल ने अपना तीर बीबी सुमैया पे ऐसे मारा कि शर्मगाह पे लगा, और एक पाँव को एक ऊँट से और दूसरे पाँव को दूसरे ऊँट से बांधा और दोनों ऊँटों को दूसरी तरफ मुखालिफ भेज दिया, उनका जिस्म बीच में से चिर गया। अम हसिब तुमन तदखुलुल जन्ना, जन्नत में ऐसे ही चले जाओगे, ये सस्ता सौदा नहीं। आज ईमान कमज़ोर है तो मुश्किलें भी कमज़ोर हैं, हम होते तो कब से खुदा हाफिज़ कह के आ चुके होते, लेकिन वो चल पड़े क्योंकि उनको यकीन था कि फैसले बहुत खूबसूरत हैं, इसके बाद बहुत कुछ मिलेगा। اتنا تھا کسی کو گلے میں رسی ڈال کے بچوں کو کہتے اس کو کتوں کی طرح پہاڑیوں پہ پھیراؤ، اسی طرح کسی کو رسیوں چٹائیوں میں لپیٹ کر نیچے سے دھواں چھوڑ دیتے۔ یہ ایک لمبی کہانی ہے۔ دھوپ میں رکھتے، گرم سلاخیں ان کے جسموں میں ڈالتے، ان کے جسموں کے بال نوچتے، جوتوں سے مارتے، کھاتے، ان کو ڈنڈوں سے مارتے۔ یہ وہ وقت تھا کہ جس کے بعد پھر سن 590 آتا ہے۔ تو آپ کو اللہ تعالیٰ نے حکم دیا کہ ساتھیوں سے کہیے کہ جو جا سکے وہ حبشہ ہجرت کر جائے۔ تو یہ ہجرت حبشہ کا سال ہے۔ ظلم و ستم بڑھے، کچھ لوگوں کو کہا، پہلی دفعہ 12 مرد اور 4 عورتیں، جس میں حضرت عثمان رضی اللہ عنہ لیڈر تھے، ان کو حبشہ بھیجا۔ بحر احمر کے ذریعے کشتی میں سوار ہو کر یہ گئے۔ مکہ والوں نے پیچھا کیا لیکن پکڑ نہ سکے۔ کچھ عرصہ وہاں رہے، چین سکون ہوا، تو 83 مرد اور 18 عورتیں پھر وہ بھی چلی گئیں۔ وہاں پھر آپ نے معروف واقعات سنے ہوں گے کہ مکہ والوں نے آپ کو لینے کی کوشش کی، بہت کچھ کیا، عمر بن عاص اور عبداللہ بن ربیعہ کو بھیجا کہ ہمارے قیدی ہیں، ان کو بھیجو۔ قصہ مختصر یہ کہ مسلمان پھر وہاں موجود رہے۔ ابو طالب پہ بہت دباؤ تھا اس دوران کہ آپ اپنے بھتیجے کو بہت سپورٹ کرتے ہیں، یہ آپ کی شہ پہ اس طرح کے کاموں کو کر رہا ہے اور اب اس کی دعوت دن بدن پھیلتی جا رہی ہے۔ ابو طالب نے ذرا سی سخت بات کی نبی صلی اللہ علیہ وسلم سے، تو آپ نے اس وقت کہا کہ ابو طالب، ٹھیک ہے آپ کی عزت، آپ کی محبت بہت ہے، لیکن اب میرے ایک ہاتھ میں سورج اور ایک میں چاند رکھ دیں، میں پھر بھی اس کام سے باز نہیں آؤں گا یہاں تک کہ اللہ اس دین کو غالب کر دے یا میں اس راستے میں مارا جاؤں۔ تو ابو طالب نے جب آپ کی یہ استقامت دیکھی، کہا بیٹا جو چاہو کرو، اللہ تمہارا ہم مددگار ہو، میں تمہارا ساتھ نہیں چھوڑوں گا۔ آج ہیں یہ مشکلات، آج یہ وہی نبی ہے، آج ہماری زندگی میں اس سے بھی کم مشکلات آتی ہیں، یقین کریں ایک آنسو آ جائے نا ہماری آنکھ میں دین کے نام پہ، کوئی ایک بات کر دے نا کہ تم کیا لگی ہے، تم کدھر لگ گئی، یہ تمہیں کیا ہو گیا، تم تو بڑی لگ رہی ہو، تم نے کیا اڑنا شروع کر دیا، اور تم کہاں جا رہی ہو، اور کیا ہو گیا، یہ کیا ہو گیا، اب سب کچھ۔ تو ہم کہیں اچھا شاید سارے ٹھیک ہے، میں غلط ہوں۔ نہیں، وہ عقل سے نہیں سوچتے تھے۔ 690 شروع ہوتا ہے، یہ سال لکھ لیجئے قاتلانہ حملوں کا سال ہے۔ 3 دفعہ قتل کے منصوبے آپ پہ کیے گئے، ابو جہل نے، عقبہ بن ابی معیط نے، عبی بن حلف نے، اور ان کے علاوہ اور بہت ساری کہانیاں، اور انہی میں ایک ایسی شخصیت بھی آپ کو قتل کرنے کے لیے نکلی جن کا کفر قتل ہو گیا اور وہ اسلام پہ آ گئے۔ یہ ہے حضرت عمر رضی اللہ عنہ کے اسلام قبول کرنے کا سال۔ معروف واقعہ، دل بڑا چاہ رہا سناؤں لیکن پھر بات پوری نہیں ہوگی۔ بہن کے گھر گئے، لوگ کہے اللہ کے نبی کو قتل کرنے، لوگوں نے کہا ان کو کیا کہتے ہو، تمہارے تو اپنے گھر میں اسلام آ چکا ہے۔ کہا یہ کیسے ہو سکتا ہے، اچھا پہلے بہن کو مار کے آتا ہوں۔ ننگی تلوار لے کر جب گھر گئے فاطمہ کے، تو وہ اور ان کے شوہر ایک ساتھی کی مدد میں قرآن پڑھ رہے تھے۔ حضرت عمر گئے اور بہن دیکھ کے سہم گئی، بہنوئی تو چھپ گئے اور وہ ساتھی بھی ادھر ادھر ہو گئے۔ بہرحال حضرت عمر رضی اللہ عنہ نے بہن کو مارا، خون نکل آیا۔ جب بہن کا خون نکلا پھر وہ آگے سے بولی، ایسا بولی کہ عمر کہنے لگے کہ آج تک تو تم میرے سامنے کبھی بولی نہیں تھی، آج کیا ہو گیا؟ پھر ان کو پتا چلا کہ سچا ایمان چپ نہیں رہنے دیتا۔ آپ کو پتا ہو نا آپ کا فائدہ ہے، یقین کریں آپ ماں باپ خاندان سب کو کوشش کریں گی قائل کرنے کی، نہیں ہوتے اب وہ کام کر لیں گی، اور کل جب اس کا فائدہ دیکھیں گے تو سارے پلٹ آئیں گے۔ حضرت عمر اس وقت مسلمان ہوتے ہیں، مکہ کی پہاڑیاں اللہ اکبر کی تکبیر سے گونج گئی۔ صحابہ کرام کہتے ہیں اسلام بند کمروں میں تھا اور حضرت عمر کے مسلمان ہونے پہ یہ باہر آ گیا۔ اللہ کے نبی نے ان کو کہہ دیا، عمر ذرا اپنا اسلام چھپائیے گا بھی، کیونکہ آپ ریکشنری نہیں ہونا چاہتے تھے، آپ لوگوں کو دین سے بھگاتے نہیں تھے۔ اچھا کیوں اللہ کے نبی، خیر باہر آئے، سوچتے ہیں کہ میرے اسلام لانے کا سب سے زیادہ افسوس کس کو ہوگا، ابو جہل کو ہوگا۔ اب ہم وہ تو کیا کہیں، کہنا اس سے چھپ جاؤ، سیدھا گئے، کہتے اپنی تلوار سے کھٹ 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 تلوار سے نوک کیا، باہر ابو جہل، او کیا حال ہے ابن خطاب، دوست ہے، کہنے لگے اشہد اللہ الہ الا اللہ اشہد ان محمد رسول اللہ۔ اتنا اس پہ خوف طاری ہوا کہ اس نے جھٹ سے خوف سے دروازہ بند کر لیا۔ عمر نہیں ڈرتے، آج بھی اس عمر کی ضرورت ہے ہمارے اسلام کو، جو سوچ سمجھ کے ساتھ کام کرے اور اسلام کا غلبہ کرے۔ بہرحال اب آپ سوچئے کہ مکہ والوں کو ہاتھ پاؤں پڑے ہوئے ہیں، کہیں مذاکرات، کہیں کچھ، کہیں آپ کو بادشاہی پیش کر رہے ہیں، کہیں سرداری، کہیں کچھ، کہیں کچھ۔ عتبہ ایک شخص ہے، اس نے بھی بہت غور و فکر کیا، آیا اللہ کے نبی کے پاس، آپ نے حامیم سجدہ کی آیات پڑھی، ان کو بتایا کہ دیکھو تم اگر میرا راستہ روکو گے نا تو تمہارا انجام بھی عاد اور ثمود جیسا ہوگا، مجھے چھوڑ دو۔ اس نے آ کے اپنی قوم سے کہا دیکھو یہ شخص کچھ کر کے رہے گا، تم اس کا راستہ چھوڑ دو، اس کو مارو گے تو اپنے ہی ہاتھ گندے کرو گے، तुम्हारा रिश्तेदार है, और छोड़ दो अगर इसका बुरा होना है तो कोई बाहर से आके इसको मार दे, तुम इसको ना छेड़ो। इसके बाद 7 नबूवत शुरू होती है। ये साल कहते हुए मैं भी और आप सब भी अपनी ज़िंदगी में बहुत सारे मामलों को सामने रखिएगा। जब देखा कि ये दावत फैलती जा रही है, करें क्या? नबी सल्लम की जान को ख़तरा था। एक मीटिंग हुई बनू हाशिम और अब्दुल मुत्तलिब के, जो मुसलमान थे वो नबी सल्लम की हिमायत कर रहे हैं। तय क्या हुआ कि जब तक बनू हाशिम और बनू मुत्तलिब नबी सल्लम को हमारे हवाले नहीं करें और हम उनको कत्ल ना कर दें, हम इनसे बाइकॉट, किस किस चीज़ का बाइकॉट, हम इनसे रिश्ते नहीं करेंगे, हम इनसे तजारत नहीं करेंगे, हम इनसे मेल जोल नहीं रखेंगे। सोशल बाइकॉट, आप ज़रा सोचें, कोई आपको कहता है नहीं जी हमने आपकी बेटी से रिश्ता करना था, अब नहीं करेंगे क्योंकि आप बड़े दीनदार हो गए हैं, तो मुबारक हो आपको, आज ही छूट गया बजाय इसके कि कल रिश्ता होके टूटता। शुक्र करें, ये डिसीजंस होने लगते हैं दीन की तरफ आने के बाद। अल्लाह के नबी की 2 बेटियों को तलाक हुई, आपको पता ये बात, दीन की वजह से। दोनों अबू लहब की बहुएँ थी, उसके 2 बेटे थे उत्बार और तैबा, उनसे ब्याही हुई थी। उस शख्स ने इस दीन को बुनियाद बना के मजबूर किया अपने बेटों को कि इन लड़कियों को तलाक दो, जाए इसकी बेटियां घर में, इसको पता लग जाए दीन दीन की रट लगाई हुई है। हम हर वजह से घर खराब कर लेते हैं, लेकिन दीन का नक्श देखें, जिना बदकारी बेहयाई कुछ भी हो कहते चुप करके बैठे रहो, अब फिर जाना कहाँ है सुबह में। अल्लाह के नबी ऐसे मामलात में कॉम्प्रोमाइजिंग नहीं हुए, बहुत कुछ हुआ, लेकिन फिर आप लोग सब जो उस वक़्त दीनदार थे, इन्होंने अपने आप को बनू तालिब की घाटी थी, शाम कहते हैं घाटी को, ऐसी कह ले जैसे एक छोटी सी टनल या एक छोटा सा इलाका है उसके अंदर ही सब कुछ होता था, उसमें बंद हो गए। 3 साल तक सोशल बाइकॉट था, बाहर से कोई अनाज आता तो इसको खरीद लेते, मुसलमानों तक ना पहुँचने देते, रिश्ते नहीं, नाते नहीं। इतना जुल्म था कि हज़रत खदीजा, जो अब सोचिए उनकी उम्र कितनी हो चुकी होगी, 7 साल इधर हो चुके हैं, पीछे से उनकी उम्र कमज़ोर हो गई, और इस तरह उन्हीं के लोगों ने बातें बनाई कि ये क्या जुल्म है कि तुम अपने ख़ानदान के लोगों से इस तरह कतई ताल्लुक़ करते हो। बिल आखिर 3 साल के बाद फिर वो माहिदा, अल्लाह के हुक्म से वो दीमक खा गई इसको, और वो माहिदा टूटा और मुसलमानों को वहाँ से निजात मिली। कि 10 नबी शुरू हो चुका है, रंज और गम का साल, इसको कहते हैं आमुल हुज़न। सिर्फ 6 माह गुजरे थे उस शाबे अबी तालिब से निकले हुए कि अबू तालिब का इंतकाल हो गया, सिर्फ 3 दिन के बाद आपकी बीवी खदीजा रज़ी अल्लाह ताला अन्हा का इंतकाल हो गया। घर से बाहर मुखालफत में अबू तालिब आपके लिए ढालते, और घर में जब आप दुखी आते थे, ज़ख्मी आते थे, तो खदीजा के दुपट्टे की धजियाँ आपके ज़ख्मों पे बनती थी। ये दोनों सहारे टूटे, यहाँ भी अल्लाह की एक सुन्नत लिख रहे हैं, अल्लाह समाए ना किसी को, मुझे भी और आपको भी। लेकिन 20 बार ये चीज़ देखी हुई है, अल्लाह दीन के काम करने वालों को एक दफ़ा तन्हा ज़रूर करता है। तन्हा रह जाएंगे आप, सब छोड़ जाएंगे आपको, अबू बकर को भी छोड़ गए थे अल्लाह के नबी के बाद। खुदा ना सा छोड़ने से मरा, वो छोड़ना नहीं है कि कट डाउन होना, कुछ मामले होते हैं जिसमें आपकी राय एक होगी बाकी सबकी दूसरी होगी। और अल्लाह के नबी के लिए ये 10वां साल इंतहाई दुख का साल था, जुरत बढ़ गई लोगों की, आपको सताने लगे, अब किसने रोकना है। हज़रत खदीजा की वफ़ात के बाद 1 महीने के बाद आपने हज़रत सौदा रज़ी अल्लाह ताला अन्हा से निकाह किया, 50 साल की औरत थी। अब यहाँ ज़रा नबी सल्लम के करेक्टर पर लगे हुए धब्बे भी धोते जाए। पहली शादी 25 साल की उम्र में 40 साल की औरत से हुई, ठीक है, और हज़रत खदीजा की ज़िंदगी में कोई दूसरी शादी नहीं हुई, दूसरी शादी अब हो रही है। 50 साल आपकी भी उम्र है, और सौदा भी भद्दे जिस्म की थी, स्याह रंगत की थी, और आपकी उनसे शादी हुई और आप भी थे। उसके बाद तो बस 10 नबी में आप कह रहे हैं कि पत्थरों की बारिश हुई अल्लाह के नबी पे। जब देखा कि मक्का में कुछ हालात ठीक नहीं, आपने सोचा कि ये लोग तो नहीं मानेंगे, चलो किसी और शहर को देखते हैं, अल्लाह ताला का वहाँ पैगाम पहुँचाते हैं। आपके गुलाम जैद बिन हारसा को अपने साथ लिया, ताइफ चले गए। ताइफ ऐसी है जैसे पाकिस्तान में मरी है, यानी बहुत पहाड़ी इलाका, हिली, और अमीर लोग वहाँ रहते थे। आपने कौन को दावत देते हैं, लेकिन आपको पता है कि वहाँ क्या हुआ जानते। कल मैंने एक वाक्य में पढ़ाया, मैं भी रो रही थी, लोग भी रो रहे थे। अल्लाहुम्मा इलैका अश्कुदा फकुवति वक़िल्लत हीलति वहवानी अलन्नास। अल्लाह मैं तेरी तरफ अपने गम का शिकवा करता हूँ, मैं आज लोगों पे बड़ा बोझल बना हुआ, पत्थरों से मारा अपने बच्चों को, पीछे लगा दिया कि अल्लाह के नबी सल्लम को पत्थर मारो। और आज भी ताइफ वालों की यही सुन्नत है, मैं खुद जाके देख चुकी हूँ। हम अपने किसी रिलेटिव हैं तो उनके साथ गए वहाँ, तो हम गाड़ी कहीं खड़ी कर रहे थे तो एकदम पत्थर लगा हमारी गाड़ी को। तो जो हमारे ब्रदर थे उन्होंने बताया कि आज भी ताइफ के लोग जो है ना, वो हर आने जाने खड़ी गाड़ियों को पत्थर बड़े मारते हैं। اس وقت جبرائیل نے آ کے کہا اللہ کے نبی آپ کہیں تو دونوں پہاڑوں کے فرشتے اس شہر کو کچل دیں. تو آپ نے کہا نہیں نہیں, شاید ان کی نسل سے کوئی ایسا نکل آئے کہ اسلام آ جائے. اور آپ کو پتا وہاں سے کون آئے؟ ہم سب مسلمان پاکستان انڈیا والوں کو تو اللہ کے نبی کے اس صبر کا وہ تحفہ ملا محمد بن قاسم کی صورت میں. طائف سے تھے یہ. اگر اس دن اللہ کے نبی اپنی ذات کا بدلہ لے لیتے تو یہ سندھ بھی فتح نہیں ہونا تھا جو محمد بن قاسم سے ہوا. آج بھی ہم کہیں غلام بنے بیٹھے ہوتے. آپ بہت تکلیف دہ حالت میں ایک باغ میں بیٹھے ہوئے تھے, وہاں ایک غلام اداس نام کا ملا, وہ نینوا بستی سے تھا. پھر اللہ کے نبی کو انہوں نے کہا چلے نا, یہ لوگ آپ کی بات نہیں مانیں گے. آپ پیدل گئے. آپ میں سے کسی نے دیکھا طائف؟ تقریباً 2.25 گھنٹے لگے تھے ہمیں مکہ سے طائف جاتے ہوئے. تن تنہا پیدل اپنے غلام کے ساتھ طائف گئے. لکھیے, روکیے, اپنے آپ کو پوچھیے, ہم نے اللہ کا دین پھیلانے کے لیے, لوگوں کو دعوت دینے کے لیے کتنا سفر کیا؟ ہمارے لیے تو آرام دہ گاڑیاں اور جہاز ہیں, پھر بھی نخرے ہیں ہمارے. اور آپ کو آگے کوئی امید بھی نہیں تھی کہ کوئی ہمارے لیے تیاریاں کر کے بیٹھا ہوا ہے. اتنے دلگیر بیٹھے تھے نخلا نام کی ایک وادی میں صبح کے وقت میں کہ اللہ ان لوگوں کو میری قدر نہیں ہے, ان کو نہیں پتا. تو اللہ نے آسمان سے جنوں کی ایک جماعت کو بھیج دیا کہ چھوڑو یہ نہیں آتے, آئیں آپ کو ہم جنوں کے گھر دکھاتے ہیں, جن آپ کو اپنی بستی میں لے گئے. اور وہاں آپ کو دکھایا گیا کہ کتنے جن مسلمان ہوئے. دین کے راستے میں مشکل بھی آئے گی نا, تو یاد رکھیے اس سے خیر ملے گی. اس طرح اسی سال کے بعد اللہ تعالیٰ نے پھر سن 1190 میں اللہ کے نبی صلی اللہ علیہ وسلم کو امید کی پہلی کرن دکھائی. اور وہ کیا تھا؟ حج کا موسم آیا, مدینہ سے 6 لوگ آئے, حج کے لیے آئے تھے. کسی طرح اللہ کے نبی کا پیغام مل گیا, سنتے ہی مسلمان ہو گئے. یہ پہلی کرن تھی مدینہ کی. اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کو کہا کہ ٹھیک ہے, اب تم یہ بات جو سنی ہے اس کو جا کے دوسروں کو بتاؤ. اسی سال میں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے نبی صلی اللہ علیہ وسلم کا نکاح ہوا, اور یہ اللہ کے حکم سے ہوا تھا. جبرائیل علیہ السلام آپ کو حضرت عائشہ کی تصویر دکھائی آپ کو, اور پیغام دیا کہ اللہ تعالیٰ آپ کو یہ حکم دیتا ہے کہ آپ نے ان سے شادی کرنی ہے. رخصتی ابھی نہیں ہوئی تھی, وہ مدینہ منورہ میں ہجرت کے پہلے سال میں ہوئی, جس وقت کی ان کی عمر مبارک 9 سال کی تھی. تو سن 1290 میں اللہ تعالیٰ نے آپ کا آسمانوں کی بلندیوں کی سیر کرائی, واقعہ معراج ہوا. دکھی رہتے تھے, اداس تھے. جیسے آپ بہت دکھی ہیں نا, تو آپ کے دوست یا آپ کے گھر والے کہتے ہیں چلو اس کو وہ مری لے جاتے ہیں, اس کو چلو کشمیر لے جاتے ہیں, سیر کراتے ہیں. اللہ اپنے نبی کو بیت اللہ سے اٹھا کر بیت المقدس اور پھر براق کے ذریعے سے آسمانوں پہ لے گیا, جس کو واقعہ اسراء و معراج کہتے ہیں. اس پہ الگ لیکچر بھی موجود ہے, آپ اس کی ڈیٹیل سننا چاہیں. پچھلے انبیاء کرام سے آپ کی ملاقات ہوئی, آپ کو پہلے آسمان پر حضرت آدم سے ملاقات کرائی گئی, دوسرے پر حضرت یحییٰ اور حضرت عیسیٰ علیہ السلام سے, تیسرے پر حضرت یوسف سے, چوتھے پر حضرت ادریس سے, اور 5ویں آسمان پر حضرت ہارون تھے, 6ٹے پر موسیٰ تھے, 7ویں پر حضرت ابراہیم علیہ السلام اللہ تعالیٰ کے عرش کے پائے کے پاس بیٹھے ہوئے تھے. اس کے بعد آپ کو سدرۃ المنتہا کے قریب لے جایا گیا, جہاں اللہ کو دیکھے بغیر آپ کی اللہ سبحانہ تعالیٰ کے ساتھ بات چیت ہوئی تھی. وہاں اللہ تعالیٰ نے آپ کو 3 تحفے دیے. لکھیے گا, معراج کے 3 تحفے. کسی کے تحفے کی ہم بڑی قدر کرتے ہیں نا, کہتے ہیں نہیں اس کی خوشی کے لیے پہن لو, اس کو دکھا دو وہ دیکھ لے پھر دے دینا. آپ کو جو 3 اس چیزیں ملی وہ امت کے لیے ملی تھی, جس میں پہلی چیز 50 نمازیں, جو موسیٰ علیہ السلام کی مہربانی سے سفارش سے 5 رہ گئیں, اور آج ان کی وہ بات کہ امت آپ کی 5 بھی نہیں پڑے گی. میں بھی اور آپ بھی اپنا جائزہ لے کے دیکھیں کہ کیا ہم 5 نمازیں بھی پوری پڑھتے ہیں. حق ہے نبی سے محبت کا دعویٰ کرنے کا, کوئی نسبت جوڑنے کا, ان کے نام پہ کوئی محفل سجانے کا, اگر 5 نمازیں ہم نہیں پوری کر رہے. پھر سورہ بقرہ کے آخری دو آیتیں, یہ آیتیں ایسے دل پہ پڑ رہی تھیں اور میرا دل رو رہا تھا کہ جو ساتھی آج کل چھٹیوں پہ گئے ہوئے ہیں. اتنی خوبصورت آیتیں, اتنی پیاری آیتیں, اور یہ کہاں سے آئی ہیں؟ یہ عرش سے آئی ہیں. پورا قرآن زمین پہ نازل ہوا ہے سوائے ان دو آیات کے. تیسری چیز آپ کو اس موقع پہ دی گئی تھی کہ شرک نہ کرنے والے کی معافی, ایک عمل کا 10 کے برابر اجر. اس طرح آپ کا دل بہلایا گیا اور آپ خوش خوش واپس آئے. آپ کو وہاں جنت جہنم دکھائی گئی, واپس آئے قوم کو بتایا, لوگوں نے مذاق کیا. یہ تھا وہ موقع جب ابو بکر کو صدیق کا لقب ملا. ابو جہل نے کہا دیکھو بھائی کوئی راتوں رات ادھر سے ادھر ادھر سے ادھر جا کے آ سکتا ہے؟ کہا نہیں. کہا دیکھو تمہارا دوست یہ باتیں ہم کرتا پھرتا ہے. کہا اچھا وہ کہتے ہیں تو ہو سکتا ہے. کہا اچھا یہ ہے آج سے بعد پھر ابو بکر صدیق بن گئے. تصدیق کرنی پڑتی ہے. کوئی ٹائٹل آپ کو تب ملے گا جب آپ پہلے تصدیق کریں گے. قربانیوں کے بغیر آپ کو اعزاز نہیں ملیں گے. اس کے بعد 12 نبوی شروع ہوتا ہے، بیت عقبہ اولی، پہلی بیت، بیت کہتے ہیں پلچ کو، وہی پچھلے سال جو 6 لوگ آئے تھے اس سال 12 ہو گئے، 12 مسلمان، 6 کی دعوت سے 6 ایک سال میں مسلمان ہو گئے، نبی صلی اللہ علیہ وسلم سے آ کے ملے منا کی گھاٹی میں، خفیہ طور پہ یہ بیت ہوئی کیونکہ مکہ والوں کو پتہ نہ چلے، اس میں آپ نے ان سے کچھ پلج لیے، شرک نہیں کرو گے، چوری نہیں کرو گے، زنا نہیں کرو گے، اپنے بچوں کو قتل نہیں کرو گے، تہمت نہیں لگاؤ گے، اس کے بعد انہوں نے کہا کہ اللہ کے نبی ہمارے ساتھ اپنا کوئی بندہ دیں، کوئی بھیج دیں تاکہ وہاں تبلیغ کریں، جیسے لوگ کہتے ہیں اچھا خود نہ آئیں اپنے کسی اسٹوڈنٹ کو بھیج دیں، کہا اچھا ٹھیک ہے، مصعب بن عمیر پہلے ٹیچر بنا کر مدینہ میں بھیجے گئے، آپ نے کہا جاؤ، وہ گئے اور ان کو کہا بڑی حکمت سے تبلیغ کرنا، اسید بن خزیر بھی تھے، اس طرح ان کی دعوت سے وہاں اللہ تعالیٰ نے سعد بن معاذ کو اسلام دے دیا جو سردار تھے، یعنی مدینہ میں اب پودا شروع ہو گیا، اس میں 13 نبوی آ گیا جو اب آخری دور ہے مکہ کا دور، ہم آدھی سیرت کر چکے ہیں الحمدللہ، دوسری بیت عقبہ ہوئی، اب اس سال 75 یا 72 کے قریب لوگ آئے، 73 مرد تھے، 2 عورتیں تھیں، 12 کی رات کو منا کی ایک گھاٹی میں پہ ملے، یہاں آپ کے چچا عباس آئے ساتھ، نوٹ کیجئے گا ایک بڑی خوبصورت بات جس میں ہمارے لیے عمل کی بات آئے گی انشاءاللہ، عباس مسلمان نہیں ہوئے ہوئے، لیکن پہلے جیسے حضرت ابو طالب آپ کی حمایت کرتے تھے نا، حالانکہ اسلام نہیں تھا، جیسے آج ہم بھی صرف خاندانی بنیاد پہ لوگوں کی بیک کرتے ہیں لیکن دین کو ہم ان کے نہیں دیکھ رہے ہوتے، تو حضرت عباس آگے مدینہ والوں کو کہیں گے دیکھو ایسے نہیں ان کو دعوت دینا، تمہیں پتہ اس کو اس وقت یہاں سے لے کے جانا پورے عرب کو اپنے خلاف کرنا ہے، تو مت کرو، اگر لے جا کے اس کو چھوڑ دینا تو آج ہی چھوڑ دو، ہم لڑتے ہیں اس سے لیکن ہم نے اس کو چھوڑا ہوا نہیں ہے، ہمارے بھائی کا بچہ، اتنی دو ٹوک تقریر کی عباس نے کہ اس کے بعد حضرت اسد بن زرارہ کھڑے ہوئے اور کچھ اور لوگ کہنے لگے آپ فکر نہ کریں، ہم تلواروں سے کھیلنے والے بچے ہیں، ہم اپنی جان پہ لیں گے لیکن ہم اس نبی کا ساتھ نہیں چھوڑیں گے، یہاں پہ ڈاکیومنٹیشن ہوئی، وہ ساری باتیں کہ ہم آپ کی بات سنیں گے، آپ کو لیڈر مانیں گے، اللہ کے راستے میں جو دینا پڑا ہم دیں گے، نیکی کا حکم دیں گے، برائی سے روکیں گے اور اسلام کو غالب کرنے میں ان کی مدد کریں گے، پہلے باتیں کرنی بڑی آسان ہوتی ہیں، کریں جی کر کے دکھائیں، جب کرنے پڑتا ہے بندے کو تو سمجھ آ جاتی ہے، لوگوں نے کہا اس بیعت کے بدلے میں ہمیں کیا ملے گا، کہا جنت، لوگ خوش ہو گئے اور اس کے بعد پھر بیعت کا سلسلہ پورا ہوا، لوگ واپس چلے گئے، اسی سال اس بیعت کے بعد مکہ والوں کو خبر تو ساری مل جاتی تھی، دیکھیں جو لوگ نہیں بھی ہوتے خبریں ان تک جاتی ہیں، مکہ والے اللہ کے نبی سے دور تھے لیکن خبریں پہنچتی، ان کو جب پتہ چلا کہ یہ تو مدینہ جا رہے ہیں تو انہوں نے ایک رات جمع ہو کے کہا کہ چلو جی ہم ان کو قتل کر دیتے ہیں، ابو جہل اس میں بہت پیش تھا، سارا کچھ ہونے کے بعد ایک فیصلہ ہوا کہ ہر قبیلے کا ایک شخص آئے اور اکٹھے مل کے اس شخص کے اوپر حملہ کریں، سب کو مار دیں، سارے مل کے ماریں گے تو نتیجے میں ان سب کو دیت دے کے ان سے اپنی جان چھڑائیں گے، لیکن اللہ تعالیٰ نے ہجرت کا موقع دے دیا، راتوں رات آپ پہ وہی آئی، آپ سورت یاسین کی آیتیں پڑھتے ہوئے اپنی امانتیں حضرت علی کے ہاتھ میں دیں اور آپ اپنے گھر سے نکلے، آپ کے گھر کا گھراؤ تھا، دشمن کدھر ہے، یہ باتیں کیوں نہیں سنتے، اللہ کے نبی کن مشکلات کا شکار ہو کے مکہ سے نکالے گئے، کیا آپ کہتے تھے مکہ میں تجھ سے کبھی نہ نکلتا اگر تجھ سے مجھے نکالا نہ جاتا، ابو بکر بیمار ہو گئے تھے مکہ میں جا کے، مکہ کو یاد کرتے ہوئے مدینہ میں جا کر، ہم نے کتنے اپنے گھر چھوڑے ہیں، آئیے ہجرتوں کی بھی بات کر لیتے ہیں، ابھی تو گناہوں سے نہیں ہجرت ہوئی، ابھی تو بری عادتوں سے ہجرت نہیں ہوئی، ابھی تو اللہ کی نافرمانیوں سے ہجرت نہیں ہوئی، تو بہرحال یہاں سے ہجرت کا سفر شروع ہوتا ہے۔